بار دیگر درود بھیجے گا محمد و آل محمد پر. فاتحہ. درود بھیجے گا محمد و آل محمد. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين بالقاسم محمد وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأراضين. قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم أم حسبت أن أصحاب الكهف والرقيم كانوا من آياتنا. درود بھیجے گا محمد و آل محمد. پروردگار عالم کا کیا یہ احسان ہے کہ اس نے ہمارا کو امامت کا مرتبہ قرار دیا اور ایسے امام کی امامت میں فرق کیا ہے کہ جن کی تعریف میں تمام معصومین علیہ السلام نے بیانات ارشاد فرمائے ہیں. ایسے امام کی امامت میں خلق کیا ہے کہ پانچویں امام کی عظمت کو بیان کرتے ہوئے فرماتے ہیں لو ادرکتہ لخدمتہ ایام حیاتی. اگر ان کے زمانے میں ہوتا تو ساری زندگی ان کی خدمت کرتا. تمام آئمہ اطہار کی ذوات مقدسہ پر بالاخص امام وقت وجود مقدس پر درود بھیجے گا محمد و آل محمد. جتنی خدا نے متعال کی نعمت بزرگ ہے اتنا ہی اس کا امتحان اتنا ہی اس کا سوال بھی بڑا ہے. اگر ایسے امام کے دور امامت میں ہیں اور اللہ کرے کہ انشاءاللہ ہمیں اور آپ کو ان کا ظہور مبارک دیکھنا نصیب ہو انشاءاللہ, اس کا مطلب یہ کہ ہمیں سخت امتحان سے گزرنا ہوگا. انعام بعد میں ملے گا جب مولا تشریف لائیں, پوری دنیا کے اوپر ان کا پرچم پھیلا ہے, عدل و انصاف کی دنیا دیکھنا نصیب ہوگی, کمال حاصل کرنا آسان ہوگا, خدا تعالیٰ کے راستے میں قدم بڑھائیں گے. لیکن ان سب سے پہلے وہ امتحان ہوگا جو نصرت کے لیے ہمیں دینا ہوگا, اور اس سے پہلے ایک اور امتحان ہے جو ہم زندگی اس وقت گزار رہے ہیں, یہ ایک امتحان ہے. یوں احساس ہوتا ہے کہ جیسے خدا تعالیٰ بار بار امتحان دیتا ہے ایک انعام دیتا ہے, پھر وہ انعام خود ایک امتحان میں تبدیل ہو جاتا ہے, پھر اس کے اوپر ایک اور امتحان ہوتا ہے, اس امتحان کے نتیجے میں ایک اور انعام ملتا ہے. جیسے آپ اور میں اپنی عام زندگی کے اندر ایسے ہی ہیں, فرض کرنا آپ نے ایک نیکی انجام دی, خدا تعالیٰ ایک توفیق دے گا, उस तौफीक के नतीजे में अब ये तय करना होगा कि मैंने और आपने उस तौफीक से फ़ायदा उठाया या फ़ायदा नहीं उठाया। फल फरमाइए, आप यहाँ पर सैयदुल शुहदा के गम में रोए, आप अज़दारी में आपकी आँखों से पुरखलूस आंसू जारी हुए, कल खुदा ने उतार ने आपको नमाज शब की तौफीक दी, आपकी आँख ऐसे वक्त खुली जिससे आप नमाज शब पढ़ सकते हैं। अब ये जो तौफीक मिली है ये एक इनाम है पिछले अच्छे काम का, लेकिन अब ये खुद एक इम्तिहान है। अगर इस तौफीक से आपने फ़ायदा उठा लिया, आप नमाज शब के लिए खड़े हो गए, आपने नमाज शब अदा कर दी, आपने उस इनाम से फ़ायदा उठा लिया, अब इसके नतीजे में एक और तौफीक मिलेगी, एक और रास्ता खुलेगा। यूँ बार बार इम्तिहान है, बार बार इनाम है, और कहीं से मामला शुरू होता है और किसी तौफीक के सल्ब होने पर मामला ख़राब होना शुरू हो जाता है। कहाँ से शुरू होता है ये सब का सब? ये तो समझ में आता है कि एक दफ़ा अगर तौफीक मिलना शुरू हो जाए, कोई उस तौफीक से फ़ायदा उठाए, तो गोया एक सिलसिला शुरू हो जाता है, फिर मज़ीद तौफीकात, मज़ीद रास्ते, और इंसान तरक्की करना शुरू कर देता है। लेकिन ये सब शुरू कहाँ से होता है और किस जगह पर जाकर तौफीक छिन जाती है? छिनने का अमल भी समझ में आता है, जहाँ कहीं कोई इंसान गुनाह करता है तौफीक के दरवाजे बंद होना शुरू हो जाते हैं, या किसी दी हुई तौफीक से फ़ायदा ना उठाए, गोया उसने मज़ीद तौफीकात के दरवाज़ों को अपने लिए बंद कर दिया। तो दो चैप्टर समझ में आते हैं कि खुदा मुख्तार ने कोई मौका दिया कि मैं कोई अच्छा काम करूं, और मैंने जानते बूझते समझते हुए वो अच्छा काम नहीं किया, दरवाजे बंद हो गए, एक चैप्टर क्लोज हो गया। खुदा ना करे ना उज़ुबिल्लाह ताला किसी जुर्म को जानते बूझते अंजाम दे दिया, एक और दरवाज़ा बंद हो गया, और जाहिर है कि गुनाह अंजाम देना आपके छिनने में ज्यादा असर डालता है इसके मुकाबले में कि मैं किसी अच्छे काम को अंजाम नहीं दूं। अच्छा काम अंजाम ना दिया, एक दरवाजा बंद करेगा, गुनाह अंजाम देना कई दरवाजे बंद कर देगा। बस तौफीकात के छिनने का कानून समझ में आता है, कोई गुनाह होता है और किसी मौके से फायदा ना उठाना होता है, तौफीकात शुरू कहां से होती है? ये बहुत इंपॉर्टेंट लगता है, ये समझ में आए कि ये सब शुरू कैसे होता है। इस पे चंद मुकाद आपकी खिदमत में अर्ज करूंगा, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। गोया तौफीकात शुरू होने के लिए चंद कवानीन समझ में आते हैं। जिस तरह गुनाह करने से तौफीकात छिनती हैं, कोई गुनाह का मौका आए और गुनाह ना करे, यहां से दरवाजे खुलना शुरू होते हैं। गुनाह का मौका आया, इसने गुनाह नहीं किया, अल्लाह की खातिर अपने आप को कंट्रोल कर लिया, यहाँ से दरवाजे खुलते हैं। हमने कई उरफा की दास्तानें पढ़ी हैं, जिंदगी के हालात पढ़े हैं कि इन लोगों का एक पहला कदम कैसे उठता है। कुछ उरफा वो होते हैं कि जो आहिस्ता आहिस्ता तदरीजी अमल में एक एक मरहला करते हुए आगे बढ़ रहे होते हैं। कुछ वो होते हैं जिनके साथ अचानक कोई वाकया होता है और एक लहजे में किसी मकाम पर पहुंच जाते हैं। इन सब के साथ कहीं ना कहीं पर कोई नुक्ता ऐसा होता है जिसमें कोई गुनाह का मंजर इनके सामने आता है और ये गुनाह नहीं करते, यहां से सब कुछ तब्दील होता है, यहां से सब कुछ तब्दील होता है। बस आप अपना ये ना सोचें कि ये जो तौफीकात मिलने का दरवाजा है ये सिर्फ मिसाल के तौर पर रज़ात मुकद्दसा के अतराफ में है, कुम में, नजफ में और करबला के अंदर, मसलन मशहद मुकद्दस में या दूसरी मकामात पर, मदीने मुनव्वरा नहीं, ये सब का सब अल्लाह का निज़ाम है। अल्लाह अपने बंदों के साथ ज़ुल्म नऊज़ुबिल्लाह नहीं करेगा, ज़ाहिर अदल करता है। अदल का मतलब ये मुझे और आपको भी मिलना चाहिए, मैं जो कुम में नहीं हूँ, मदीने में नहीं हूँ, नजफ अशरफ में नहीं हूँ, मुझे भी मिलना चाहिए। कैसे मिलेगा? ये कि गुनाह का मौका मेरे सामने आए और मैं गुनाह ना करूँ, अल्लाह की खातिर अपने आप को कंट्रोल करूँ। अच्छा, कुछ गुनाह हम वो नहीं करते जिसमें पब्लिक की भी बहुत सारी दखालत है। मैं आपके सामने यहाँ बैठा हूँ, मैं क्या गुनाह करूँगा? अगर मैं आपके सामने बैठ कर गुनाह कर दूंगा तो मेरी बेइज्जती हो जाएगी। तो ये गुनाह ना करना ये कोई कारनामा नहीं है, इसमें तो पब्लिक की ओपिनियन की भी दखालत है। बाजार के अंदर खड़े होकर गुनाह नहीं करूंगा, 10 लोग मुझे जानते हैं, गुनाह करूंगा लोग मुझे देख लेंगे, मेरी सारी हैसियत खत्म हो जाएगी। तो हैसियत का बोझ भी है, आपके रिश्तेदार आपको देख लेंगे, आपके मानने वाले जानने वाले आपको देख लेंगे। वो मौका जब सिर्फ आप हैं और खुदा है और कोई गुनाह का मौका है, उधर आपने कंट्रोल कर लिया अपने ऊपर। यानी शायद मोहलिक तरीन गुनाह वो गुनाह है जो इंसान तन्हाई में करता है, खतरनाक तरीन गुनाह वो गुनाह है जो इंसान तन्हाई में करता है। क्यों? उसका शाहिद सिर्फ खुदा है, फिर अब कोई और शाहिद नहीं है, खुदा शाहिद है। फिर उस पर हिसाब लेगा, सख्त हिसाब लेगा। क्यों? खुदा ने उतार की एहानत हुई है। लिहाजा मैं अर्ज करूंगा आपकी खिदमत में, ये बीच में ऐसे ही कलाम में आ गया कि ये जो हमारे घर के अंदर, घरों के अंदर केबल्स वगैरह हैं, टेलीविजन वगैरह की वजह से तन्हाई के गुनाह का मौका इस नस्ल में बढ़ गया है। पहले नहीं था, पहले तन्हाई के गुनाह का मौका इतना ज्यादा नहीं था। अब इंटरनेट, मोबाइल फोन, टेलीकम्युनिकेशन, इसकी वजह से तन्हाई के गुनाह का मौका बढ़ गया है। इस पर कंट्रोल बहुत जरूरी है। अगर किसी ने मानवीय तरक्की वाकई चाहिए, वो चाहता है वाकई अल्लाह की राह में बढ़े, अपने इमाम की नुसरत को अहमियत देता है, चाहता है अपने इमाम के लिए जान कुर्बान करे, ये सब कलाम से नहीं होगा, दुआ से नहीं होगा। उसका भी असर है, पहला असर अमल का है। पहले गुनाह से तो रोके अपने आप। कह सकते हैं कि गंदे बर्तन के अंदर दूध अच्छा बाकी नहीं रहता। हमारा दिल एक जर्फ है, हैबत है, आगे बढ़ रहे हैं। ये जो आप और मैं आ रहे हैं, गुफ्तगू कर रहे हैं, ये भी खुदा ने तआला की दी हुई तौफीक है कि खुदा हम सबको मौका दे रहा है कि देखो एक इमामत के वजूद के लिए जमीन तैयार होनी। अब मामला सिर्फ अल्फाज और दुआ का नहीं है। मुमकिन है कोई 50 साल पहले भी दुआए सलामती इमाम पढ़ता हो, अमल पे बहुत ज्यादा तवज्जो ना देता हो, क्योंकि सोचता हो नहीं मालूम कब जहूर होगा। अब तो यूं लग रहा है कि जैसे बहुत नजदीक है। अब तो जो वाकई कह रहा है कि मैं इमाम की नुसरत करना चाहता हूं, उसे हर रोज अपना जायजा लेना चाहिए, नुसरत से नजदीक जा रहा हूं या दूर जा रहा हूं। लिहाजा ये जो हमारे अल्फाज थे, अब उन अल्फाज को मैदान अमल में उतरना चाहिए। मैं नुसरत के लिए क्या तैयारी कर रहा हूं? इमाम एक आलमी इनकलाब की गुफ्तगू कर रहे हैं, कोई इलाकाई तब्दीली नहीं है। तमाम अंबिया किराम अलैहिस्सलाम इलाकाई तब्दीलियों के लिए तशरीफ लाते थे, खातमे मरतबा आलमी तब्दीली के लिए तशरीफ लाए, रहमतुन लिल आलमीन बनकर आए। उनके जानशीन महदूद शरीयत के जानशीन नहीं थे, आलमी शरीयत के जानशीन थे। लिहाजा अब जो आखिरी फर्जंद उनके तशरीफ ला रहे हैं, वो किसी इलाकाई तब्दीली के लिए नहीं आ रहे। ये तब्दीली सिर्फ मशरक़ वस्ता में नहीं आनी है, पूरी दुनिया में जहाँ कहीं भी आबादी है उनकी फतह का परचम लहराना है। पहला मिसाल के तौर पर हम और आप बरसग़ीर के अंदर हैं, यहाँ भी इमाम तशरीफ लाएंगे, यहाँ पर भी इमाम की हुकूमत कायम होगी, यहाँ पर भी हाकिमियत इमाम के हाथ में है इंशाअल्लाह ताला। हमें और आपको देखना पड़ेगा हमने क्या तैयारी की है। एक तैयारी में और आप ये सोच सकते हैं कि मसलन खुदा नमतार ने मौका दिया, उनके लश्कर में जाकर शिरकत करेंगे इंशाअल्लाह, खुदा मौका दे। उससे पहले क्या करना चाहते हैं? इतनी बड़ी तब्दीली के लिए जाहिर है बहुत बड़ा काम है जो अंजाम पाना होगा। और कल मैंने आपकी खिदमत में अर्ज किया कि तब्दीली जबरी नहीं है। ऐसा नहीं है कि बस खुदा नमतार कुछ करता चला जाएगा, तब्दीली आती चली जाएगी और मैं और आप कुछ नहीं करेंगे और शामिल हो जाएंगे। ऐसा नहीं होगा। हमारा इरादा करेंगे, कोशिश करेंगे। कोशिश के लिए क्या करना होगा? इस सिलसिले में इस पहलू को देखते हुए कि आलमी तब्दीली है और दुश्मन बहुत अच्छी तरह जानता है हम किस तब्दीली की गुफ्तगू कर रहे हैं। यहाँ एक अजीब मुकाबला है, एक वो है जो इमाम के मानने वाले हैं और एक वो है जो शैतान के मानने वाले हैं। अगर इमाम के मानने वालों के लिए बहुत कुछ वाज़े है कि क्या होने वाला है, कुछ मानने वालों के लिए कुछ वाजे है क्या होने वाला है, शैतान के मानने वालों के लिए भी बहुत कुछ वाजे है क्या होने वाला है। ऐसा नहीं कि हम तो जानते हैं कि रिवायात में क्या आया है, उनको नहीं पता रिवायात में क्या आया है, उन्होंने अच्छी तरह मुताला किया होगा। ये गासिब फलस्तीन के ऊपर गस्त करने वाला इसराइल जब 1984 में लुबनान पर हमला करता है, 1982 में पहली दफ़ा इन्होंने लुबनान पर हमला किया, तो इनके सामने पहली दफ़ा बराह रास्त शियत आई है, पहली दफ़ा बराह रास्त शियत आई। उससे पहले ज़ाहिर है ईरान में इनकलाब आया था और ईरान ने इनकलाब में इनके खिलाफ बहुत नारे लगाए थे, तो इनको पता था कि शिया में एलिमेंट्स हैं जो हमारे खिलाफ हैं। लेकिन 1982 में जब लुबनान पे हमला किया तो पहली दफा शिया ग्रोह इनके सामने आया। तो इन्होंने इस बात को समझने के लिए कि ये शिया ग्रोह किस टाइप का है, इनका मुकाबला कैसे होगा, इन्होंने अपनी यूनिवर्सिटीज के अंदर शिया थियोलॉजी, शिया इलाहियात के ऊपर पीएचडी की सतह के डिपार्टमेंट्स खोले दुश्मन को समझने के लिए कि भाई अब हमारा हमला फलस्तीनियों के साथ नहीं है, अब हमारा मुकाबला शियों के साथ भी है, लुबनान के शिया। तो लुबनान के शिया को समझने के लिए इस्लामी इंकलाब के बाद जो शियों ने उनके खिलाफ आवाज उठाई उसको समझने के लिए यूनिवर्सिटी में पीएचडी के लेवल का डिपार्टमेंट खोला। अब जरा सोचिए उस डिपार्टमेंट को पीएचडी की सतह पे काम करते हुए 28 साल हो रहे हैं, 28 साल हो रहे हैं। 1984 में एक सेमिनार करवाया था उन्होंने, 1984 में, पहले भी बहुत पहले आपकी खिदमत में अर्ज किया था, एकदम मैंने 1984 में एक सेमिनार करवाया था और उसके अंदर पूरी दुनिया की शियत के बारे में मुतालियात किए थे, मुतालियात किए। पाकिस्तान की शियत पर दो तकारीर हुई थी, क्योंकि इस सेमिनार की रिपोर्ट्स तकारीर इंग्लिश में बाद में छापी गई थी, उसका फारसी तर्जुमा ईरान में मिलता था, वो मैंने भी पढ़ा था। पाकिस्तान की शियत के बारे में दो तकारीर हुई थी, अल्लामा शहीद आरिफ हुसैन हुसैनी उस वक्त हयात थे। तो तकरीर तैयार करने वाले ने अल्लामा आरिफ हुसैन हुसैनी की ऐसी तकारीर से कोटेशन दी थी जो उस वक्त तक हमारे पास नहीं थी और उनके रिकॉर्ड में थी, उनके रिकॉर्ड में थी और हमारे पास छपी भी नहीं थी, हमारे पास उनकी शहादत के बाद छपी हैं। आप समझ रहे हैं इतना क्लोजली देख रहे हैं वो, और ये मैं बात कर रहा हूँ 1984 की। इस वक्त टेली कम्युनिकेशन है, मैं जो बोल रहा हूँ रिकॉर्ड कर रहा हूँ, शाम को दोपहर में इंटरनेट पे चला जाएगा, 84 में सब नहीं था। 84 में अगर कोई यहाँ बैठ के रिकॉर्ड कर रहा है फलस्तीन भेजना है उसको, इसराइल भेजना है, तो किसी ने जहाज से लेके जाना है तब वहाँ पहुँचेगा। वो ये सारे काम कर रहे थे, मेहनतें कर रहे थे हमें देखने के लिए कि हम क्या कर रहे हैं। तो जो इमाम वक्त के दुश्मन हैं वो सब नहीं देख रहे होंगे कि आप यहाँ पे जमा हुए हैं, आपके दिल में इमाम की मोहब्बत उठ रही है, आप एक जज्बे के साथ अपने इमाम के लिए कोशिश कर रहे हैं। वो नहीं जानते इन सब चीजों को, बहुत अच्छी तरह जानते हैं। वो नहीं जानते इमाम ने अपना लश्कर कहाँ से बनाना है, कैसे लेकर बढ़ेंगे, किस इलाके में जाएंगे, किस किस को तहस नहस करेंगे, सब अच्छी तरह जानते हैं। तो वो उसके मुकाबले के लिए क्या कर रहे होंगे ये हमें सोचना होगा। कर नहीं रहे होंगे, कर चुके होंगे, क्योंकि वो हमेशा हमसे पहले कोशिश कर लेते हैं, वो प्लानिंग में हमसे बेहतर हो जाते हैं, मंसूबाबंदी में हमसे बेहतर बनते हैं, उनका मकरो फरेब इस मामले में बहुत तेज है। तो उन्होंने इससे पहले कि हम इतनी तादाद में यहां पर जमा हो हमारा इलाज सोच लिया होगा कि अगर ये लोग कभी इमाम के नाम पर जमा होने की कोशिश करेंगे तो इनका इलाज क्या है, उन्होंने हमारा इलाज सोचा होगा। अब मैं इसी तरह से सोचता हूं कि अगर कोई पॉइंट मुझे नजर आता है कि दुश्मन मुझे यहां से जर्ब लगा सकता है, इसका मतलब है वो जर्ब लगा चुका होगा, मंसूबा बना चुका होगा। अब मैं सिर्फ एक पहलू के ऊपर तवज्जो देता हूं आज, इमाम का ये इनकलाब आलमी इनकलाब है, इंशाअल्लाह पूरी दुनिया में तब्दीली आनी है। कुफ्र को पता है हमारा कोई मरकज बाकी नहीं बचेगा, इनको पता है, इनको अच्छी तरह पता है इमाम कूफा तशरीफ ले जाएंगे, वहाँ इमाम का क़याम होगा, इमाम बैतुल मुक़द्दस जाएंगे, सराहत के साथ बिल्कुल वाज़े दो और दो चार की तरह हमारी रिवायात में लिखा है, अहले सुन्नत की रिवायात में लिखा है, सबके पास लिखा हुआ है कि इमाम फ़लस्तीन के अंदर यहूदियों का खात्मा करेंगे, बिल्कुल दो और दो चार की तरह लिखा है। यानी ऐसा नहीं कि हम कहें इसकी कोई तावील ये है, नहीं तावील तशरीह नहीं है, सराहत यही है कि इमाम बैतुल मुक़द्दस जाएंगे, वहां पर जाकर यहूदियों का खात्मा करेंगे। ये इसराइल को नहीं पता, इसराइल को नहीं पता कि इमाम के लिए लिखा हुआ है। अच्छा मुमकिन है कोई ये कहे कि उनको तो यकीन नहीं है कि इमाम आएंगे। मैं आपको अर्ज करूं शायद उन काफिरों को हमारे पास दोस्तों से ज्यादा यकीन है कि जो ये रिवायतें हैं ये सच्ची हैं, शायद हमारे पास मुसलमानों को इन रिवायतों के सच्चे होने पे इतना यकीन नहीं होगा, उनको ज्यादा यकीन है। और बहुत पहले से ऐसा ही है, यानी नबी अकरम के जमाने से ऐसा ही है, दुरूद भेजेगा उनकी ज़ात मुक़द्दस पर। نبی اکرم کے بعض دشمن ایسے ہوتے تھے جو نبی اکرم کی ایک ایک بات کو حساب کرتے تھے کہ اگر انہوں نے یہ کہا ہے تو یقیناً ہوگا. آج بھی ایسا ہی ہے. یہ لوگ تو جانتے نا کہ یہ باتیں ہیں, تو ان کو پتا ہے کہ حق کون ہے, ان کو پتا ہے حق کون ہے, ان کو اچھی طرح پتا ہے یہ روایتیں سچی ہیں, انہوں نے جو جستجو کر لی ہے ان کو پتا ہے یہ سچی ہیں. جب ان کو پتا ہے کہ سچی ہے تو ان کو یہ سب پتا ہے کہ امام تشریف لائیں گے اور یہ ہوگا جو روایتوں میں لکھا ہوا ہے, ان کے پاس بھی ہے. اب انہوں نے کیا منصوبہ بنایا ہوگا اس کے لیے؟ اچھا, ممکن ہے کوئی یہ کہے کہ اگر ان کو پتا ہے کہ یہ ہوگا تو یہ سرنڈر کیوں نہیں کر لیتے, تسلیم کیوں نہیں ہو جاتے؟ یہ بھی کفر کی ایک عادت ہے. اس کو پتا ہوتا ہے کہ ہار میری ہے, لیکن شیطان اتنا دھوکے میں رکھتا ہے کہ آخر وقت تک ہار مانتا نہیں ہے. اگر فرعون چاہتا بھی نہ کہ حضرت موسیٰ کے سامنے اپنے آپ کو تسلیم کر دے تو شیطان اس کو اس طرح سے بہکاتا کہ حضرت موسیٰ سے لڑتا. یہ شیطان کا بہکاوا ہے. شیطان اپنے اعلی کار سے بھی سچ نہیں بولتا, اس سے بھی جھوٹ بولتا ہے. فرعون کو بھی امید دلاتا رہا کہ اس دفعہ حضرت موسیٰ علیہ السلام ہار جائیں گے, جبکہ فرعون کو پتا تھا کہ وہ نہیں ہاریں گے, وہ اللہ کے نمائندے وہ جیت جائیں گے. شیطان کو بھی پتا تھا کہ وہ جیت جائیں گے, لیکن دھوکے میں رکھتا ہے. آج کے کفر کو بھی پتا ہے کہ شکست ان کی ہے, شیطان کو بھی پتا ہے کہ شکست اس کی ہے, لیکن مانیں گے نہیں, آخر وقت تک لڑیں گے, آخر وقت تک وجود اقدس امام سے لڑیں گے. اچھا, اب انہوں نے لڑنے کے لیے کیا کیا ہوگا؟ ان کو پتا ہے امام تشریف لائیں گے, سب لوگ پوری دنیا سے جمع ہو جائیں گے. انہوں نے منصوبے بنائے. منصوبے کیا بنائے؟ بہت سادہ سا ایک منصوبہ, جتنا لوگوں کو اسلام کی وفاداری سے ہٹ کر اور وفاداریاں دے سکتے ہو اور وفاداریاں دے دو. کیوں؟ تاکہ یہ لوگ اس میں مشغول ہو جائیں. اسلام کی وفاداری نہ رہے اور وفاداریاں بنا دو, اور وفاداریاں بننے سے کیا ہوگا؟ کبھی متحد نہیں ہوں گے. ایک مثال آپ کی خدمت میں عرض کرتا ہوں. درود بھیجے گا محمد والے محمد پر. نیشنلزم ایک فینومینا ہے, ایک فکر ہے. نیشنلزم یعنی قوم پرستی. ایک اس قوم کو ماننے والا ہے. پہلے نیشنلزم کا مطلب ملک ہوا کرتا تھا. پہلے ملک لیتے تھے, مثلا نیشنلزم کہتے تو ہم کہتے پاکستانیت. اب نیشنلزم اور تقسیم ہو گئی ہے نسل پرستی کے حد میں, اور ٹکڑے ہو گئی. شروع کہاں سے ہوا ہے؟ دنیا میں ہر فکر کا کہیں سے آغاز ہے. قوم پرستی کا بھی کہیں سے تو آغاز ہوگا. اتنی بڑی سیاست بن جائے کہ جیسے یورپ میں قوم پرست جماعتیں ہیں. قوم پرست کا مطلب پہلے زمانے میں کیا تھا؟ ملک پرست, وطن پرست. اب تو اور تقسیم ہو گیا معاملہ. یہ جو وطن پرستی ہے یہ کہاں سے آئی ہے؟ اس کا جائزہ لیتے ہیں. یہ وطن پرستی کی لہر کہاں سے آئی ہے؟ چلو, ان لوگوں کے پاس تو کوئی دین کی اہمیت ہی نہیں تھی. مثلا یورپینز کے پاس تو جرمنی کے لوگ جرمنی کو پسند کرتے تھے. بات سمجھ میں آتی ہے؟ دین تھا ہی نہیں ان کے پاس. فرانس کے لوگ بہت نیشنلسٹ ہیں, فرانس کو پسند کرتے ہیں. بات سمجھ میں آتی ہے؟ ان کا جو دین تھا وہ اتوار اتوار کا دین ہے, اتوار کا دین ہے. باقی چھ دن تو ختم ہے. باقی چھ دن کے لیے کس سے وفاداری ہے؟ ملک سے وفاداری. مسلمان کیسے آیا؟ مسلمان پانچ وقت خدا کے سامنے سجدہ کر رہا ہے اور اب بھی کہہ رہا ہے میں ملک کا وفادار ہوں دین سے بڑھ کر. ایک وہ ملک سے وفاداری ہوتی ہے جو دین کے اندر رہ کر ہوتی ہے, اس کی بات نہیں کر رہا. ایک وہ وفاداری ہوتی ہے جو دین سے بڑھ کر وفاداری ہوتی ہے. دین بعد میں ہے, ملک پہلے ہے. یہ کہاں سے آیا مسلمانوں کے اندر؟ اس کی تاریخ بیان ہوتی ہے. مسلمانوں میں کچھ بھی تھا, ایک نام نہاد سی حکومت چل رہی تھی, عثمانیہ حکومت. یورپی ممالک اس عثمانیہ سلطنت کو توڑنے کی بہت کوشش کرتے تھے. عثمانیہ سلطنت ترکوں کی تھی, اور اس سلطنت کے اندر اتنے ملک تھے اس میں زیادہ تر عرب تھے, ترکوں کے علاوہ عرب تھے. مثلا عثمانیہ سلطنت کا کیپٹل تھا ترکی میں, ترک تھے وہ لوگ. عراق بھی اس کے اندر تھا, حجاز جس کو ہم سعودی عرب کہتے ہیں وہ بھی اس کے اندر تھا, بحرین مثال کے طور پر, سب یہ سب اس کے اندر تھے. اب جب یورپی ممالک نے عثمانی سلطنت کا مقابلہ کرنے کی کوشش کی تو انہوں نے دیکھا کہ یہ ترک अरबों की हिमायत के साथ इस्लाम के नारे पे जमा हुए हैं। अब वो इस्लाम सही था या गलत था उससे मुझे कोई सरोकार नहीं है, इस्लाम के नारे पे सब जमा हुए थे। पहली जर्ब इन्होंने यहां से लगाई कि अरबों के अंदर अरब नेशनलिज्म डाली, अरबों को कहा कि तुम अरब, तुम्हारी तारीख है, तुम्हारे पास इतना फख्र है, और तुम किसके, कौन तुम्हारे ऊपर हुकूमत कर रहा है? तुर्क, तुर्क तुम्हारे ऊपर हुकूमत कर रहा है। अच्छा, इस अरब नेशनलिज्म को परवान चढ़ाने के लिए क्या किया? हमारे पास तारीख मौजूद है, सबका सब डॉक्यूमेंटेड है। नेपोलियन के जमाने में मिस्र कुछ तहकीकाती टीमें भेजी गई, उन तहकीकाती टीमों ने अहराम मिस्र पे काम किया, इन आसार कदीमा को निकाला, आसार कदीमा को निकाल कर मिस्रियों को समझाया कि तुम्हारी तारीख 4000 साल पुरानी है, तुम्हारी तारीख ये है, तुम्हारी तारीख वो है, तुम्हारी नस्ल वो है, तुर्कों की नस्ल कुछ और है, तुर्कों की हैसियत क्या है तुम्हारे सामने। अब मिस्रियों को कौम परस्ती के नाम पर बुलंद किया, अरब परस्ती, एक तरफ से मिस्रियों को इस तरह से किया, दूसरी तरफ से खुद तुर्कों को तुर्क कौम परस्ती के नाम पर बुलंद किया। तुम तुर्क हो, तुम्हारी तो फजीलत है ही कि तुम अरबों के ऊपर हुकूमत करो। उधर से ईरानियों से कहा कि तुम अजम, तुम्हारी 4000 साल की तारीख है, तुम सासानियों के अहद में ये थे, तुम ये थे, तुम वो थे, तुम अपने ईरानी कौम परस्ती फख्र करो। सबको आसार कदीमा निकाल निकाल कर पकड़ाए और साबित किया कि तुम लोग इस्लाम से पहले भी बहुत कुछ थे। कौन सी शनाख्त जिंदा की? इस्लाम से पहले की शनाख्त। यानी अगर वो ये कहते तुमने मुसलमान होने के बाद ये किया तो सामने वाला कह सकता था हाँ हम मुसलमान हैं, हम मुसलमान ने ये किया। नहीं, उन्होंने ये काम नहीं किया, उन्होंने उस शनाख्त पे इसरार किया जो इस्लाम से पहले की थी। इस्लाम से पहले तुम वो थे, तुम इस पे फख्र करो। अब तुर्की अपने तुर्किज्म, पान तुर्किज्म, तुर्क नेशनलिज्म, मिस्री अरब नेशनलिज्म के ऊपर, पूरे खित्ते अरब के अंदर अरब नेशनलिज्म को परवान चढ़ाया। इधर से ईरानियों को ईरानी और अजमी नेशनलिज्म के अंदर, इन तमाम नेशनलिज्म का जो भरपूर फायदा उठाया वो यूरोपियंस ने उठाया। मुसलमान एक दूसरे के लिए दुश्मन बन गए। जब एक दूसरे के दुश्मन बन गए, अब कोई मुसलमान होने के नाम पर मुत्तहिद होने को तैयार नहीं है। जब मुसलमान के नाम पर मुत्तहिद होने को तैयार नहीं है तो फिर एक हुकूमत कैसे बच सकती है? बहुत ही आसान था, दो चार जासूस भेजे, एक तरफ से वहाबियों को और शरीफ खानदान को फौज दे दे के तैयार किया कि तुम उस्मानियों से लड़ो, दूसरी तरफ से मिस्रियों के अंदर अरबों को तैयार किया तुम भी उस्मानियों से लड़ो, फिर ईरानियों को तैयार किया, सबको मिलकर एक दूसरे के खिलाफ लड़ने के लिए तैयार किया, और सब खुश खुश अंग्रेजों से ये असलहा और जासूस ले रहे थे कि हम अपनी कौम के लिए मेहनत करेंगे। कौमी वफादारियों के नाम पर मुसलमानों ने एक दूसरे की गर्दनें काट दी, हो गया। नतीजा ये हुआ कि टुकड़े टुकड़े हो गए। पहली जंग अजीम पर उस हुकूमत का खात्मा हो गया, उस्मानी हुकूमत का, छोटे छोटे मुल्क बनना शुरू हो गए। अब जरा सोचिए, पहली जंग अजीम पर 3 इस्लामी मुल्क बनाए, इस वक्त 55 है। 1975 तक आते आते 55 इस्लामी मुल्क बना चुके थे, और हर मुल्क के अंदर नेशनलिज्म, हर मुल्क के अंदर नेशनलिज्म। तो वो टीम, वो इंसानों का ग्रोह जो पहले किसी भी तरह से एक इस्लाम के नाम पर जमा हो चुका था, वो पहले मुल्कों के नेशनलिज्म में तकसीम हुआ तो 55 ग्रोह बन गए। अब ये पाकिस्तानी है, वो ईरानी है, वो तुर्की है, वो मिस्री है, वो ट्यूनिसी है, वो अलजायरी है, 55 टुकड़े हुए। इस पर भी इक्तफा नहीं की, फिर मुल्कों के अंदर कौम परस्ती के नाम पर, नस्ल परस्ती पर तकसीम करना शुरू किया। चलो भाई, ये पाकिस्तानी था, इसको पाकिस्तानी छोड़ दो, नहीं, अब मजीद तकसीम चाहिए। मजीद तकसीम कैसे चाहिए? कुछ नहीं हुआ तो लिसानियत के नाम पे तकसीम करो, नस्ल के नाम पे तकसीम करो। ये तकसीम कर करके इस वक्त मेरा जैसा पाकिस्तान में रहने वाला आसानी से समझ सकता है कि हम लोग 8-10 कौमों में यकीनन तकसीम हो चुके हैं। न सिर्फ ये कि हम शिनाख्त पर तकसीम हुए हैं कि मैं फला हूं, वो फला है, ये फला है, हमारी वफादारी भी इन्हीं पर आ गई है। अब दीन पे वफादारी कम है, इस पे वफादारी ज्यादा है। اس کی نشانیاں بھی میں اور آپ اپنے علاقے میں بہت دیکھ رہے ہیں کہ فنا مثلا جوان ہمارا اہل بیت کا ماننے والا کسی اور پارٹی میں ہے اس سے زیادہ وفادار ہے, دین سے کم وفادار ہے. صحیح, یہ ہو گیا. اچھا یہ سب کیوں ہو رہا ہے؟ یہ سب ایک صدی میں ہو رہا ہے. پہلی جنگ عظیم پر حکومت ٹوٹی تھی, اس کے بعد 55 ملک بنے, پھر ایک ایک ملک کے اندر دسیوں گروہوں میں تقسیم ہوئے. یہ سب 100 سال کے اندر ہو رہا ہے. کیا دیکھتے ہوئے ہو رہا ہے؟ کہ یہ دنیا بالآخر اس امام کے لیے تیار ہونی تھی, اب اتنے گروہوں میں تقسیم کر دیا ہے کہ صرف مسلمان مسلمان کو جمع کرنے کے لیے حوصلہ چاہیے. مسلمان تو میں دور کی بات کہہ رہا ہوں, اگر صرف اہل بیت کے ماننے والوں کو جمع کریں تو دسیوں ملکوں میں اور 25 گروہوں کے اندر تقسیم ہوئے ہیں. سادہ سا منصوبہ تھا, دین سے ہٹ کر کوئی وفاداری دے دو, خدا سے ہٹ کر کسی اور چیز کا وفادار بنا دو. اور یہ منصوبہ پیرلل کام کر رہا تھا نفس پرستی کے. وہ ایک مستقل منصوبہ ہے جس کے اوپر ہم گفتگو کریں گے کبھی, کہ ایک طرف سے سیاست میں تقسیم کرتے چلے جاؤ, اتنے تقسیم ہو جائیں کہ کسی نام پر ساتھ کھڑے نہ ہو, اور دوسری طرف سے نفس پرستی دکھوا. جو دو انسان نفس پرست ہوتے ہیں وہ متحد نہیں ہوتے. 1,00,000 آدمی خدا پرست ہوں گے, ایک جھنڈے کے نیچے جمع ہو جائیں گے, دو نفس پرست جمع نہیں ہوں گے. ایک طرف سے نفس پرستی دی, دوسری طرف سے قوم پرستی, نسل پرستی, زبان پرستی, سب کا سب دے کر ہدف کیا ہے؟ اگر پوری دنیا کو ایک امام جمع کرنا چاہے تو 1,000,000 ٹکڑے پہلے سے ہوں گے, اب ان کو جمع کرنا ہے. اب امامت کا معجزہ یہاں پر ہے, امامت کا معجزہ یہاں پر ہے. انہوں نے 100 سال محنت کر کے ہمیں ٹکڑے ٹکڑے کیا, پتہ نہیں 1,000,000,000,000,000 ڈالر, اربوں ڈالر اس پہ خرچ کر ڈالے کہ کسی طریقے سے ان کو تقسیم کر دیا جائے. اتنا تقسیم کرنے کے بعد پروردگار عالم نے کچھ اس طرح سے بندوبست کرنا شروع کیا کہ دوبارہ اہل بیت کے چاہنے والے ایک دوسرے سے نزدیک آنا شروع ہو گئے. اب اس نزدیکی علامت کیا ہے؟ اس نزدیکی کی علامت آپ کی خدمت میں عرض کروں, حزب اللہ کی کامیابی ہوئی, پوری دنیا کے مسلمانوں نے جشن منایا. جو پاکستان میں جشن منا رہا تھا اس کو لبنان کے سید حسن نصر اللہ سے کیا کام تھا, لیکن جشن منایا اس نے. اچھا جو پاکستان کا سنی تھا اس کو نصر اللہ شیعہ سے کیا کام ہے, پھر بھی جشن منایا اس نے. یہ ان کے تمام منصوبوں کے توڑ کے لیے خدا نے متعال کا ایک چھوٹا سا معجزہ تھا. ایسے معجزے اب بہت آئیں گے, چونکہ خدا نے متعال نے گویا ارادہ کر لیا ہے کہ اس پوری کائنات کو وجود اقدس امام کے لیے تیار کرے گا انشاءاللہ. درود بھیجے گا محمد و آل محمد. یہ خدا نے متعال نے چاہا کہ ایسے معجزات ظاہر ہونا شروع ہوئے کہ جو دل ٹوٹے ہوئے تھے ایک دوسرے سے کچھ کچھ شرمندگی کے ساتھ بہرحال جڑنا شروع ہو گئے. کیا ٹھیک ہے, پہلے ہم نے ایک دوسرے کے ساتھ اچھا نہیں کیا, لیکن بہرحال نزدیک ہونا شروع ہوئے. ابھی ایسا ہوتا ہے کسی حادثے اور موقع پر جمع ہوتے ہیں پھر علیحدہ ہو جاتے ہیں, ابھی ایسا ہوتا ہے. آپ تو خود تصور کر سکتے ہیں. الحمدللہ عاشور کا جلوس خود اس بات کی نشانی ہے, کسی ایک قوم کے ہاتھ میں نہیں ہے, کسی ایک فکر کے ہاتھ میں بھی نہیں ہے, یہ جلوس عمومی جلوس ہے. 25 اس میں شیعہ شہید ہوئے تو 21 اس میں بوہرا اور اہل سنت بھی شہید ہوئے, وہ بھی حبہ حسین میں شہید ہوئے. اس کا مطلب ہے جو ہم سمجھ رہے ہیں کہ صرف شیعہ شرکت کر رہے ہیں عاشور کے اندر, نہیں ایسا نہیں ہے, عمومی ہے, بہت لوگ آ رہے ہیں اس کے اندر. یہ سب نشانیاں ہیں کہ خدا نے متعال کا ارادہ نزدیک لانے پر ہے. اب سوال یہ ہے میں اور آپ کیا کر سکتے ہیں؟ آیا صرف منتظر رہیں کہ حادثات سانحات واقعات نزدیک کریں گے, یا ہم بھی کچھ کریں؟ اگر ہم کچھ کریں گے, ارادہ الہیہ میں شرکت کر لی ہم, خدا نہ کرے نہیں کریں گے یا نعوذ باللہ مقابلہ کریں گے تو خدا کے منصوبے کے سامنے آ جائے, ٹکرانے پہ کھڑے ہوگا. میں عرض کروں گا خدا نہ کرے اگر ہم میں سے کچھ لوگ ایسے ہوں جن کی کوئی بھی وفاداری دین سے بڑھ کر ہے وہ وجود اقدس امام زمانہ کے سامنے رکاوٹ ہے, وہ امام کے وجود کے سامنے رکاوٹ ہے. امام کا وجود لوگوں کو دین کے نام پر متحد کرنے کے لیے. اور میں نے عرض کیا ابھی تو ہم صرف یہاں کی بات کر رہے ہیں, یہ یہاں کا معاملہ نہیں ہے صرف, یہ پاکستان کا رہنے والا شیعہ امریکہ کے رہنے والے شیعہ کے ساتھ کھڑا ہوگا امام کے دور میں, پاکستان میں رہنے والا شیعہ کسی عرب شیعہ کے ساتھ کھڑا ہوگا امام کے دور میں. ہمیں اپنے دل کو اتنا وسیع کرنا ہوگا کہ جو کوئی مسلمان اہل بیت کا چاہنے والا ہے ہمارا بھائی ہے, ہم اس کے ساتھ کھڑے ہونے کو تیار ہیں, اتنا وسیع کرنا ہوگا. اچھا کیا میں یہ کہنا چاہ رہا ہوں کہ ہم اپنی شناخت ختم کر دیں گے, مثلا میرے نام کے آگے میرے خاندان کا نام لگا ہوا ہے یہ نام ختم کر دوں؟ نہیں, نام ختم نہیں کریں گے. یہ ہماری شناخت ہے پہچاننے کے لیے, جس کو قرآن کریم فرماتا ہے انا جعلناکم شعوبا وقبائل لتعارفوا, ہم نے تمہیں قبائل اور گروہ میں بانٹا قرار دیا تاکہ تم ایک دوسرے کو پہچان سکو. وان اکرمکم عند اللہ اتقاکم, تم میں سے صاحب احترام وہ ہے جو سب سے زیادہ تقویٰ رکھتا ہے. خدا مختار فرماتا ہے یہ شناخت کی حد میں ہو قبول ہے, وفاداری بنے قبول نہیں ہے. وفاداری اس پہ نہیں ہونی چاہیے, وفاداری دین پہ ہونی چاہیے. بس بس آپ کی ایک شناخت ہے کہ آپ اس کمیونٹی سے ہیں, وہ اس کمیونٹی سے, وہ اس نسل سے ہے, وہ اس گروہ سے ہے, یہ قبول ہے. لیکن آپ اپنی شناخت کو اپنی وفاداری بنائیں یہ قبول نہیں ہے, قطعاً قبول نہیں ہے. اور اس وفاداری کو اتنا لے کر جائیں کہ آپ کا برا اچھا ہو اور دوسرے کا اچھا برا ہو تو یہ تعصب ہے, یہ تعصب ہے. اس کو ہماری روایات کے اندر عصبیت کہا گیا ہے, اور عصبیت کو شیطان کا خاصہ قرار دیا گیا ہے. عصبیت شیطان سے, عصبیت کیا ہے, تعصب کیا ہے؟ تعصب یہ ہے کہ میری قوم کا برا دوسری قوم کے اچھے سے بھی اچھا ہے, یہ عصبیت ہے, یہ تعصب ہے. میں اپنی قوم کا ساتھ دوں گا چاہے میرے دین کے مفادات خطرے میں پڑے, تعصب ہے, عصبیت قبول نہیں ہے دین اسلام کے اندر, دین اسلام کی روح کے خلاف ہے. اور کفر کیا چاہے گا؟ یہ عصبیت باقی رہے. اور میں نے عرض کیا جب پہلے ملکوں کی تقسیم ہوئی تھی تو لوگ کہتے تھے چلو کوئی بات نہیں, اسلام کے اندر ملک بنے ہیں, اب ہم مل کر ملکوں کو مضبوط کریں گے پھر یہ ملک اسلام کے کام آئیں گے. کہاں گئے وہ خواب؟ ہم مل کے ملک کو مضبوط کریں گے, ملک اسلام کے کام آئے گا. ملک خود ایک اینٹ بن گئی, دیوار بن گئی دین اسلام کے مختلف گروہوں کے درمیان, دیوار بن گئی. پھر اس دیوار کے اندر بسنے والوں کی اور دیواریں بننا شروع ہو گئی, نتیجہ یہ ہو گیا اب اتنے اتنے سے ٹکڑے بن گئے. کہاں کہاں مضبوط ہوئے دین اسلام کی نصرت کے لیے؟ نہیں, دین اسلام پیچھے چلا گیا, ہماری اپنی وفاداریاں آگے بڑھ گئی. اب جو کام کرنا ہے وہ یہ کہ اپنی وفاداریوں کو ختم کریں, صرف شناخت کی حد میں رکھیں, اصل وفاداری دین کے نام پر. ابھی آپ کی خدمت میں ایک اور مثال عرض کروں گا کفر کی سازش کی, درود بھیجے گا محمد وال محمد پر. دین اسلام نے ہمیں ایک روح دی, یہ سب اس عالمی انقلاب کی تیاری میں عرض کر رہا ہوں کی خدمت میں, موضوع ذہن سے نہ نکل جائے. عالمی امام کی تشریف آوری عالمی سطح پر ہے, اس کی تیاری کیا ہے؟ ساری وفاداریاں دب جائیں, دین کی وفاداری اوپر آئے. دین نے ہمیں شعور دیا, کہا دنیا کے دوسرے کونے میں اگر ایک مسلمان ہے وہ تمہارا بھائی ہے. من اصبح ولم يهتم بامور المسلم فليس بمسلم, جو زندگی گزارے اور دوسرے مسلمانوں کی فکر نہ کرے وہ مسلمان نہیں ہے. غزہ کا مسلمان تمہارا بھائی ہے, لبنان کا مسلمان تمہارا بھائی ہے, یمن کا مسلمان تمہارا بھائی ہے, کشمیر کا مسلمان تمہارا بھائی ہے, کوئٹہ میں کوئی شہید ہو تمہارا بھائی ہے, ڈی آئی خان میں شہید ہو تمہارا بھائی ہے, جو کوئی جہاں کہیں بھی ہے دین اسلام کے نام پر ہے تمہارا بھائی ہے. کفر کیا سکھائے گا؟ کفر یہ کہے گا نہیں, ہم پہلے اپنی سوچیں گے پھر دوسرے کی سوچیں گے, ہم نے انشاء کفر یہی سکھائے گا. اور کچھ ہمارے نادان دوست اس کفر کی سازش میں پھنسیں گے, اپنے دانش میں سب سے زیادہ عقل مند بنتے ہوئے, کہ وہ کہیں گے کہ نہیں ہم پہلے اپنے آپ کو مضبوط کریں گے फिर बाद में दूसरों के काम आएंगे, ना अपने आप को मजबूत करेंगे ना कभी दूसरों के काम आएंगे। मैंने मिसाल दे दी आपकी खिदमत में, 50 साल पहले हमने सोचा मुल्क बनाओ, मुल्क मजबूत करो, फिर इस्लाम के काम आओ। फिर ये तय हुआ कि मुल्क नहीं, सूबे को मजबूत करो, फिर मुल्क के काम आओ, फिर मुल्क दीन के काम आता है, आता है, नहीं आता नहीं आए, पाकिस्तान ही सब कुछ है, दीन ही खत्म हो गया। अब सूबे के अंदर भी टुकड़े टुकड़े, ये हमारा मुकद्दर बना के दिया गया है। तोड़ने का तरीक़ाकार क्या है? ख़त्म कर दो सारी वफादारियाँ, शिनाख्त की हद में सही है, वफादारी के लिए कबूल नहीं है। वफादारी सिर्फ इमाम से है और कुछ नहीं है, वफादारी सिर्फ दीन खुदा से है और कुछ नहीं है। अकरमकुम इंदल्लाह अतकाकुम, तुम्हारा अजीज अगर कम तकवा रखता है तो हबशी पर कोई फजीलत नहीं रखता। नबी अकरम ने यही इरशाद फरमाया ना, हुज्जतुल विदा पर यही इरशाद फरमाया कि अरब और अजम का कोई तासुब नहीं है, ये हमसे कहा गया। अब सुनिए, कुफर को ये बात कितनी बुरी लगी। जमहूरी इस्लामी ईरान कायम हुआ, इस जमहूरी इस्लामी ईरान ने कहा कि हम इस्लाम का उम्मुल कुरा हैं, हम इस्लाम का मरकज़ हैं, जो मुसलमान जहां मुसीबत में आएगा उसकी खिदमत करेंगे, उसके लिए आवाज़ उठाएंगे। बोस्निया में मुसलमान शहीद होते थे, सबसे ज़्यादा आवाज़ इन्होंने उठाई। जहां कहीं भी कुछ हुआ, लुबनान में, फलस्तीन में, बर्मा में, बांग्लादेश में, जहां कहीं कुछ हुआ इन्होंने आवाज़ उठाई। कुफर को पसंद नहीं आया कि इन्होंने इतनी आवाज़ उठाई। गज़ा की जंग खासकर पसंद नहीं आई इसराइल को कि हम फलस्तीनियों को मार रहे हैं, कोई अरब आवाज़ नहीं उठा रहा और ये अजम ईरानी इतनी आवाज़ उठा रहा है, उनको पसंद नहीं आया। लुबनान पर इन्होंने हमला किया, शियों का कत्लेआम किया, वहाँ पर किसी अरब ने आवाज़ नहीं उठाई, इन्होंने आवाज़ उठाई, इनको पसंद नहीं आया। इन्होंने ईरान के अंदर बलवा करवाया, बलवा करवाया, बलवा करने वालों ने एक नारा बहुत लगाया, मैंने खुद नोट किया, इंटरनेट के ऊपर जाके देखा, ये नारा बहुत लगाया, सुनिएगा नारा, फारसी है, न गज़े न लुबनान जानम फिदाए ईरान, नारा ये लगाया वो मुनाफिकीन, मुनाफिकीन ये नारा लगा रहे हैं, न गज़ा न लुबनान हमारी जान ईरान पर फिदा। सही है, इसको हम कहते हैं सबसे पहले ईरान। और हमारे यहां क्या नारा लगा? सबसे पहले पाकिस्तान। दोनों के पीछे एक ही गुरु है, कुफर का गुरु, इमाम के दुश्मनों का गुरु। जब उसने देखा कि इमाम के चाहने वाले पूरी दुनिया से मुत्तहिद हो रहे हैं तो उसके सामने सिर्फ एक रास्ता था, अंदरूनी शिनाख्त के ऊपर ताकीद करो, इनके अंदर तोड़फोड़ के ऊपर ताकीद करो। तो वहां वो मुनाफिकीन उठकर कहते हैं कि हमें गज़ा और लुबनान नहीं चाहिए, हम पहले ईरान पर कुर्बान हैं। और हमारे यहां भी बाज़ दोस्त कहते हैं गज़ा और लुबनान की बात ना करो, पहले डेरा इस्माइल खान को देखो, सबको एक साथ देखो, सब तुम्हारे भाई हैं, उसकी क्या तकसीर है गज़ा और लुबनान के अंदर है? उसका पासपोर्ट तुम्हारे पासपोर्ट से डिफरेंट है? पासपोर्ट शरीयत ने जारी किए हैं क्या? लुबनान का पासपोर्ट शरीयत ने जारी किया है? सबका सब खुदा सुब्हानहू व तआला एक निज़ाम दर रखता है, सबको एक मोमिन बना के देखता है। ना हम मिसाल के तौर पर डेरा खान के बरादरान को ना देखें, हम नहीं देखेंगे तो कौन देखेगा? हमारी जिम्मेदारी है कि उनको देखें। लेकिन ये बहाना ना बने यार, हम कहें हमें गजा नहीं देखना है, अभी हमें लुबनान नहीं देखना है, ईरान की बात ना करो, हम अहले बैत के मानने वाले हैं। अहले बैत ने हमें एक दर्स दिया है और वो दर्स ये है कि मुसलमान की जान जहाँ कहीं भी खतरे में है दूसरा मुसलमान आवाज़ उठाएगा। इन्होंने कुफर के निज़ाम ने इमाम के इनकलाब की तैयारी के मुकाबले में अंदरूनी महवरियत दी है, अपने अंदर घुस जाओ। और वजूद अक़दस इमाम तलाश कर रहा है कि अपने अंदर से निकलो, आलमी सतह पर सोचो, आलमी सतह पर सोचो। कल चंद दिन पहले सऊदी मुफ्ती ने मर्जा आली कदर आयतुल्लाह उज़्मा सिस्तानी के खिलाफ हर्जा सराई की। अब ये क्या सोच रहे हैं? ये सोच रहे हैं कि आयतुल्लाह सिस्तानी नजफ के मर्जा हैं, ईरान में और मर्जा रहते हैं, कोई आवाज नहीं उठाएगा। सबसे पहले आवाज खुद ईरान ने उठाई, सबसे पहले आवाज ईरान की पार्लियामेंट के स्पीकर ने उठाई। उसने सऊदी अरब के सफीर को बुलाकर सऊदी अरब की हुकूमत के सामने शदीद एहतजाज किया और कहा कि अगर इस कसम की गुफ्तगू रखी गई तो हमारा सऊदी अरब से राबता मुनक़ते हो सकेगा। उसके बाद अगले दिनों के अंदर यह हुआ है कि हत्ता उम्रे पे जाने को उन्होंने फिलहाल रोक दिया है। काम मुख्तलिफ मसाइल बयान किए कि पुलिस कार्रवाई अच्छा नहीं है, آپ لوگوں کا ایٹیٹیوڈ شاید کے ساتھ اچھا نہیں ہے, اور میرا اپنا یقیناً سمجھ میں آتی ہے بات کہ یہ چند دنوں کے فاصلے سے ہونا اس واقعے کی بھی تاثیر رہی ہوگی. اب ان کا ارادہ کیا ہے؟ ان کا ارادہ یہ ہے کہ آیت اللہ سیستانی نجف کے ہیں, ایرانی کیوں بولیں گے؟ آیت اللہ سیستانی نجف کے ہیں, پاکستانی کیوں بولے گا؟ پاکستانی خاموش رہے گا. آپ کو دعوت ہے ایسے کسی بھی موقع پر کفر کے سامنے ثابت کریں. علی کا ماننے والا جہاں کہیں بھی ہو پہلے علی کا ماننے والا ہے, اس کے بعد کچھ اور ہے. درود بھیجے محمد والے محمد. جہاں کہیں موقع ملے اپنے امام کے اس وجود کو دیکھتے ہوئے جو پوری دنیا کو اکٹھا لے کر چلیں گے, اس کو دیکھتے ہوئے اپنے آپ کو متحد کریں. اور جو کوئی یہ نعرہ لگا رہا ہے جس کی محوریت اندر کی سمت ہے, یا کم عقل ہے, بے وقوف ہے, نادان ہے, یا میں عرض کروں گا کہ پھر سازش ہی ہے, یا اس کے اندر عقل کی کمی ہے, شعور کی کمی ہے کہ امام کی تشریف آوری کے منظر کو نہیں سمجھ پا رہا ہے, اسلام کی تعلیمات کو نہیں سمجھتا ہے, من اصبح ولم یحتم بامور المسلم فلیس بمسلم نہیں سمجھتا ہے, یا میں عرض کروں گا کہ نعوذ باللہ, خدا نہ کرے سازشی دماغ ہے کہ مسلمانوں کو توڑنے کی کوشش کر رہا ہے. اور وہابیت اس معاملے میں سر فہرست ہے. وہابیت یقیناً سازشی عنصر ہے کہ جو مسلمانوں کو پے در پے توڑنے کے لیے شرک کے نعرے کے ذریعے سے, کفر کے نعرے کے ذریعے سے, ان کے نعرے سوچے سمجھیں, ان کے نعرے حساس ہیں. اس کے اوپر کبھی بات کریں گے کہ انہوں نے کیوں شرک کا نعرہ انتخاب کیا. البتہ اس معاملے کے اندر صراحت کے ساتھ آپ کے مرجع, ہمارے مرجع کے لیے کفر کا لفظ استعمال کیا گیا, کفر کا لفظ استعمال کیا. عرض کروں گا اگر میں اور آپ اپنے مقدسات کا دفاع نہیں کریں گے کوئی چیز مقدس باقی نہیں رہے گی. اگر میں اور آپ عاشور کا دفاع نہیں کریں گے اور سمجھ رہے ہیں کہ مجلس باقی رہ جائے گی, جلوس جو ہم سے کہہ رہے ہیں, میں اس پر بھی دو چار جملے عرض کرتا چلوں. عاشور کے دن بم دھماکہ ہوا, اب کچھ لوگوں نے یوں کہنا شروع کیا حکومتی سطح پر اور اس کے علاوہ بھی کہ روڈ پر نکلا ہوا جلوس ناامنی سے دو چار ہے, آپ لوگ باؤنڈریز کے اندر کریں. میں آپ سے پوچھوں گا مسجد حیدری روڈ پر تھی یا باؤنڈری کے اندر تھی؟ امام بارگاہ علی رضا روڈ پر ہے یا باؤنڈری کے اندر ہے؟ کیا پہلے باؤنڈری کے اندر ہمیں تحفظ تھا کہ اب ہم سے کہہ رہے ہیں کہ روڈ پر جاؤ گے تو تحفظ نہیں ہے اور باؤنڈری کے اندر آؤ گے تو تحفظ ہے؟ تو تم نے باؤنڈری کے اندر کون سا تحفظ دیا تھا تم نے؟ اور پھر ایک بات بہت مضبوطی سے آپ کی خدمت میں آپ کی طرف سے عرض کروں گا, اگر یہ طے ہو کہ ہم جلوس نکالیں اور نامنی ہو جس میں ہم شہید ہوں, اور دوسرا راستہ یہ ہو کہ ہم جلوس نہ نکالیں تو ہمیں شہید ہونا قبول ہے. ہم جلوس نکالیں گے اور شہید ہونے کو بھی تیار ہیں. یعنی ہمیں کفر کو سمجھانا پڑے گا کہ ہمیں امن دین کے لیے چاہیے. امن لیں اور دین دیں پھر ہمیں امن نہیں چاہیے, پھر ہمیں جنگ چاہیے. ہم جنگ سہ لینے کو تیار ہیں. روایت موجود ہے رسول خدا کی, فرمایا اگر تمہاری جان پر سخت وقت آئے تو اپنا مال دے دو, اپنی جان بچا دو. فرمایا اگر تمہارے دین پہ سخت وقت آئے تو اپنی جان دے دو, اپنا دین بچاؤ. اب میں کہوں گا اگر ہمارے جلوس پہ سخت وقت ہے اور اس کی قیمت چند جنازے ہیں, ہم جنازے دینے میں تعامل نہیں کریں گے. ہم جنازے دینے کو تیار, دین سے پیچھے ہٹنے کو تیار نہیں ہوں گے. میں آپ کی خدمت میں عرض کروں گا, درخواست کروں گا چہلوں پر پوری طاقت سے جلوس کے اندر تشریف لائیں, پوری طاقت سے تشریف لائیں. اور عرض کروں گا جو پسندیدہ نہیں ہے بیان کرنا یہاں پر, لیکن عرض کروں گا بعض امام بارگاہوں کے اندر عین جلوس کے موقع پر کچھ پروگرام رکھے جاتے ہیں, इतने लंबे प्रोग्राम रखे जाते हैं कि लोगों के जुलूस में शिरकत करने का मौका ख़त्म हो जाता है। एक प्रोग्राम, एक और प्रोग्राम, एक और प्रोग्राम, इतना लंबा ड्यूरेशन होता है कि लोग जुलूस में शिरकत करने से महरूम रह जाते हैं। मैं उनसे नहीं कहूँगा कि वो ना रखें, आपसे दरख्वास्त करूँगा या तो आप ऐसे किसी प्रोग्राम में शिरकत ना करें, अगर आप शिरकत करते हैं जुलूस में अपनी आमद को यकीनी बनाइए। कुछ भी हो, आप इस वक्त अहले बैत अतहार अलैहिस्सलाम के मानने वालों की मजलूमियत को देख रहे हैं। जो आदमी, यानी वाकई खुदा ने अजीब मंजर दिखाए, एक आदमी शहीद हुआ है जो कफन पहनकर ही आया था, गोया उसको खुदा मुताल ने इतनी सआदत पहले से दी हुई थी कि वो अपने आप को तैयार करके आए। मैं आपकी खिदमत में भी अर्ज करूंगा, न सिर्फ जुलूस में आए, कोशिश करें कफन पहन कर आए, ताकि दुश्मन को समझाएं कि अगर जुलूस में शामिल होने की कीमत मौत है तो हम कफन लेकर आए हैं, हम पहले से जान देने के लिए आए। आपकी ये तहरीक, आपकी ये हरकत इनके इरादों को मुतज़लज़ल करेगी। ये समझ रहे हैं, ये आपको डराने में कामयाब होंगे। एक बात हमेशा ध्यान में रखिएगा, अगर कोई कौम मौत से ना डरे फिर किसी चीज़ से नहीं डरती। आप साबित कर दें कि आप मौत से नहीं डरे, मामला ख़त्म हो जाएगा, आप सैयदुश्शुहदा के रास्ते पर चलेंगे। और असली मामला ये है, आप मौत से क्यों डरेंगे, आप क्यों मौत से डरेंगे? कोई बनी उमैया का मानने वाला हो तो मौत से डरे, कोई अमीरुल मोमिनीन का मानने वाला हो वो क्यों मौत से डरेगा? क्या उसको नहीं पता कि मौत सआदत है? कोई सैयदुश्शुहदा का मानने वाला हो वो क्यों मौत से डरेगा? सैयदुश्शुहदा कभी मौत से पीछे हटे थे? कोई अली अकबर का चाहने वाला हो वो क्यों मौत से डरेगा? वो सैयदुश्शुहदा का फर्जंद जिसके सामने जब सैयदुश्शुहदा ने पूछा कि बेटा मुझे ख्वाब में नजर आया है कि कोई कह रहा है कि ये काफिला बढ़ रहा है और मौत इसके पीछे पीछे आ रही है, अली अकबर ने देखा कि बाप ने मौत का तज़किरा किया है, अपने इरादे को अपने वालिद के सामने जाहिर किया, फरमाया अलसना अलल हक, बाबा क्या हम हक पे नहीं हैं? फरमाया बेटा हम हक पर हैं। ये रूह है आज़ाद इंसान की। आज़ाद इंसान सिर्फ एक बात की परवाह करता है, मैं हक पर हूँ या हक पे नहीं हूँ। अगर हक पर हूँ, फरमाया अलसना अलल हक, क्या हम हक पे नहीं हैं? फरमाया हम हक पर हैं। तो अली अकबर ने फरमाया इज़न ला अबाली, मुझे परवाह नहीं मौत कैसे आती है, मैं हक पर हूँ, मैं अपने दीन की राह में जान दे रहा हूँ। और सैयदुश्शुहदा ने अपने लख्ते जिगर को कुर्बान कर दिया। मैं बाज़ औक़ात करबला के मंजर को सोचता हूँ, आप भी बाप हैं, हमारी भी औलाद, लेकिन करबला के अंदर सैयदुश्शुहदा को अली अकबर को भेजना बहुत बड़ा वक्त होना चाहिए। अली अकबर का जाना आसान नहीं होना चाहिए। मैं हज़रत अली अकबर के मसाइल दो दिन से मुसलसल पढ़ रहा हूँ किसी और जगह पर, और आज मैं चाहता हूँ आपकी खिदमत में अर्ज़ करूँ। इन जवानों की शहादतों को सोचते हुए जो मुख्तलिफ मारकों के अंदर शहीद होते हैं, इनकी भी माएँ हैं, इनकी भी बहनें हैं, ये सब भी अपनी जौजात के साथ थे, उसके बावजूद इनकी जानें गई हैं, इनके खानवादे शहादा को इत्मीनान दिलाने के लिए कि अगर सैयदुश्शुहदा अकबर को कुर्बान कर रहे हैं, मेरी और आपकी औलाद की कोई कीमत नहीं है। हज़रत अली अकबर का वजूद कैसा वजूद था सैयदुश्शुहदा के लिए, मुझे सिर्फ एक बात समझ में आती है, मैं अपने बच्चे को चाहता हूँ जबकि मैं नाकिस बाप हूँ, और सैयदुश्शुहदा कामिल बाप थे। वो अपने बच्चे को कितना चाहते होंगे उसका मैं हिसाब नहीं कर सकता, वो कामिल बाप, उनकी मोहब्बत कितनी होगी। और उसके बाद अली अकबर वो थे जो शबीह रसूल थे। मदीने में ये आलम था कि अली अकबर को देखने के लिए लोग रास्ते में खड़े हो जाया करते थे कि शबीह रसूल जा रही है। जब अली अकबर मैदान में उतरे तो बहुत सारे लोग ये कहकर पीछे हट गए कि हम शबीह रसूल पे शमशीर नहीं चला सकते, इतने शबीह रसूल थे।
کیا بیتی ہے سید الشہداء کے اوپر؟ یہ تو سید الشہداء جانتے ہیں اور ان کا خدا جانتا ہے. ہمیں سید الشہداء کے چند جملے پتہ ہیں. جب علی اکبر کو الوداع کیا تو گویا فرمایا بیٹا دشمن تک پہنچنے سے پہلے مڑ مڑ کے دیکھتے رہنا. کیا عرض کروں مولا، کیا آپ نے علی اکبر کو نہیں دیکھا ہے؟ لیکن سید الشہداء کہہ گیا آخری آخری دفعہ دیکھنا چاہتا ہوں، میرا بیٹا علی اکبر ہے، آخری دفعہ دیکھنا چاہتا ہوں. علی اکبر کے نکلنے پر خواتین میں کیا کوہرام تھا؟ بعض روایات کے مطابق خیمے کا پردہ اٹھتا تھا اور گرتا تھا، علی اکبر بار بار اندر جاتے تھے. علامہ زیجان نے درجواب دی، ایک جملہ بہت خوبصورت کہتے تھے، وہ تبرک کا عرض کروں آپ کی خدمت میں. کبھی کبھی کسی کی میت ہوتی ہے اور میت گھر سے نکلنے لگتی ہے، تو بڑا خوبصورت جملہ کہا انہوں نے کہا علی اکبر خیمے سے ایسے نکلے جیسے بڑے گھر سے میت نکل گئی ہے. کوہرام بپا ہو گیا. علی اکبر کا نکلنا بہت بھاری تھا سب کے اوپر. اگر وہ جملہ صحیح ہو جو ہم لوگ پڑھتے ہیں تو یہ جملہ بہت عجیب ہے. سید الشہداء نے علی اکبر کی ندا پر کہا بیٹا باپ کو آواز دیتے رہو، اب دکھائی کچھ نہیں دیتا. یہ جملے بہت عجیب جملے ہیں. اب جو قطعاً صحیح جملہ ہے جس میں کوئی شبہ نہیں ہے، جب علی اکبر کے سرحانے پہنچے تو سید الشہداء نے کہا وَعَلَى الدُّنْيَا بَعْدَكَ الْعَفَا، تیرے بعد دنیا میں کچھ نہیں ہے. قلب حسین پہ کیا گزر رہی ہے جو کہہ رہے بیٹا تیرے بعد دنیا میں کچھ نہیں ہے؟
پروردگارہ تو جب آسہ محمد و آل محمد کا اس قلیل سی عبادت کو ہم سے قبول فرما. اے پاک پروردگار، ان کی نورانیت سے دلوں کو منور فرما، دنیا اور آخرت میں اہل بیت کی ہمراہی نصیب فرما. اے پاک پروردگار، تو جو آسہ محمد و آل محمد کا جن ظالموں نے سانحہ عاشورا انجام دیا ہے قابل اصلاح نہ ہو، جلد از جلد واصل جہنم فرما، دنیا اور آخرت کے بدترین عذاب میں مبتلا فرما. ان کے مکر و فریب کو جلد از جلد انہی کے اوپر پلٹا دے. اے پاک پروردگار، تمام قربانیاں آرزوئیں امیدیں تیری حجت کے لیے، تجھے واسطہ شہادتوں کا، تجھے واسطہ سید الشہداء کی مظلومیت کا، امام وقت کے ظہور مبارک میں تعجیل فرما. ہمیں اور ہماری نسلوں کو ان کے جانثاروں میں قرار فرما. اس دنیا سے زندگی کا اختتام ان کی راہ میں شہادت قرار فرما. ربنا تقبل منا انك انت السميع العليم برحمتك يا ارحم الراحمين.